اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے بلٹن کے ساتھ. امریکہ کے نمائندے خصوصی برائے افغان مفاہمت ظلم خلیلزاد وسطی ایشیا ممالک کے دورے اور افغان صدر اشرف غنی سے ویڈیو کانفرنسنگ کے بعد اب پاکستان میں ہیں, جہاں انہوں نے وزیر خارجہ مختوم شاہ محمود قریشی سے ملاقات کی ہے. پاکستان کی وزارت خارجہ کے جاری کردہ اعلامیے کے مطابق دونوں رہنماؤں کی ملاقات میں خطے کی صورتحال کے ساتھ ساتھ افغان امن عمل کے حوالے سے خصوصی طور پر تبادلہ خیال کیا گیا. اعلامیے میں کہا گیا ہے کہ امریکی نمائندہ خصوصی برائے افغان مفاہمت ظلم خلیلزاد نے کراچی اسٹاک ایکسچینج پر ہونے والے حملے میں ہلاکتوں پر افسوس کا اظہار کیا, جبکہ قانون نافذ کرنے والے اداروں کی طرف سے بروقت کارروائی کو سراہا. اس موقع پر وزیر خارجہ شاہ محمود قریشی نے کہا کہ افغان امن عمل میں اب تک ہونے والی پیش رفت حوصلہ افزا ہے. فریقین کی جانب سے بین الافغان مذاکرات کے آغاز پر آمادگی خوش آئند ہے. ان مذاکرات سے افغانستان میں مستقل اور دیرپا امن کی راہ ہموار ہوگی. شاہ محمود قریشی نے کہا کہ افغان امن عمل اب ایک اہم مرحلے میں داخل ہو چکا ہے. اس موقع پر ان عناصر سے خبردار رہنا ہوگا جو افغانستان میں قیام امن کی کاوشوں کو سبوتاش کرنا چاہتے ہیں. پاکستان کے وزیر خارجہ نے مزید کہا کہ افغانستان کے مسئلے کے مستقل اور پرامن سیاسی حل کے لیے پاکستان علاقائی اور عالمی فریقین کے ساتھ تعاون کے لیے تیار ہے. پورے خطے کی تعمیر و ترقی کا انحصار افغانستان میں قیام امن سے مشروط ہے. قبل ازیں ظالم خلیلزاد نے ازبکستان کے دارالحکومت تاشقند میں حکام سے ملاقاتیں کی تھیں. ظلم خلیلزاد کے مطابق ان ملاقاتوں میں سرمایہ کاری سے متعلق مواقع زیر بحث آئے. پاکستانی میڈیا نے خبر دی ہے کہ مالی سال کے آغاز پر آج عالمی بینک نے پاکستان کے بجٹ میں امداد کے لیے $500 ملین کی منظوری دی ہے. میڈیا میں پاکستانی حکام کے حوالے سے یہ بھی بتایا گیا ہے کہ چین نے 1.3 ارب ڈالر کی انتہائی ضروری رقم فراہم کر دی ہے, جو آئی ایم ایف کے ساتھ اس وعدے کو پورا کرے گی کہ پاکستان کے زر مبادلہ کے ذخائر 30 جون 2020 تک 12 ارب ڈالر ہونے چاہئیں. افغانستان میں اقوام متحدہ کے مشن یونیما کا کہنا ہے کہ تحقیقات سے پتہ چلا ہے کہ افغان فوج نے غلطی سے اس ہفتے جنوبی ہلمند کے مصروف بازار میں مارٹر گولے پھینکے, جس سے باہری شہری ہلاکتیں ہوئی ہیں. ہلمند کے صوبائی گورنر جنرل محمد یاسین کے دفتر سے جاری ہونے والے بیان کے مطابق ایک کار بم اور مارٹر گولوں کا پیر کے روز سنگین ضلع کے بازار پر حملہ ہوا, جس میں بچوں سمیت 23 افراد موت کا شکار ہو گئے. طالبان اور افغان فوج دونوں نے ایک دوسرے پر اس حملے کا الزام عائد کیا ہے. افغانستان میں اقوام متحدہ کے مشن نے منگل کو دیر گئے اپنے ٹویٹ پیغامات میں کہا کہ متعدد قابل اعتماد ذرائع سے معلوم ہوا ہے کہ افغان فوج نے طالبان کی فائرنگ کے جواب میں مارٹر گولے پھینکے جو مقررہ اہداف پر نہیں گرے. ٹویٹ میں کار بم دھاکہ کا ذکر نہیں کیا گیا. بنگلہ دیش کے دارالحکومت ڈھاکہ کے قریب کشتی ڈوبنے سے کم از کم 32 افراد موت کے منہ میں چلے گئے ہیں, جبکہ متعدد لاپتہ ہیں. حادثہ پیر اور منگل کے درمیانی رات بوڑھی گنگا دریا میں صدر گھاٹ بندر کے قریب پیش آیا, جب پانی کا بہاؤ تیز تھا. کشمیری میں تقریباً 50 مسافر سوار تھے. امدادی کارکن غوطہ خوروں کی مدد سے لافورا افراد کو تلاش کر رہے ہیں. مقامی ذرائع ابلاغ نے امدادی کارکنوں کے حوالے سے بتایا ہے کہ مارننگ شپ نام کی کشتی اس وقت ڈوبی جب وہ ایک تیز رفتار بڑی کشتی سے ٹکرا کر الٹ گئی. فرانسیسی خبر رساں ادارے اے ایف پی کے مطابق امدادی کارکنوں نے کم از کم 30 لاشیں نکال لی ہیں, جن میں کئی بچے شامل ہیں. بتایا جاتا ہے کہ مزید 20 مسافر لاپتہ ہیں. ایران کے دارالحکومت تہران کے کلینک میں گیس لیکیج کے نتیجے میں ہونے والے دھماکے میں 19 افراد موت کا شکار ہو گئے ہیں. ایران کی نیم سرکاری نیوز ایجنسی آئی ایس این اے کے مطابق اتھر ہیلتھ سینٹر میں اس وقت زوردار دھماکہ ہوا جب مریضوں کی بڑی تعداد وہاں علاج کے لیے موجود تھی. دھماکے میں 6 افراد زخمی بھی ہوئے ہیں. خبریں ختم ہوئیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. آج ہم بات کر رہے ہیں پاکستان میں کووڈ 19 کے دوران میڈیا کے کردار کے بارے میں، اس بارے میں کہ میڈیا نے کووڈ 19 کے چیلنجوں سے نمٹنے کے لیے کیا کچھ کیا، کیا کچھ کر رہا ہے، اس بارے میں کہ اس دوران اپنے فرائض کی ادائیگی کرتے ہوئے میڈیا کے اہلکاروں کو کن مسائل کا سامنا ہوا اور ہو رہا ہے. ہم بات کریں گے کہ کووڈ 19 کے دوران میڈیا نے کیا وہ ذمہ داریاں پوری کیں جو ایک ذمہ دار میڈیا کے طور پر اس پر عائد ہوتی ہیں، کیا اس نے کووڈ 19 کے بارے میں مستند معلومات لوگوں تک پہنچانے کے لیے اپنا بھرپور کردار ادا کیا، اور اس کردار کو نبھاتے ہوئے اسے کن مشکلات کا سامنا کرنا پڑا اور کرنا پڑ رہا ہے. یہ ہیں وہ موضوعات جن پر ہم آج کے پروگرام میں بات کریں گے. گفتگو کا آغاز کریں گے فریڈم نیٹ ورک سندھ کے مینیجر غلام مصطفیٰ بلیدی سے، جن کا فریڈم نیٹ ورک انٹرنیشنل میڈیا سپورٹ یا IMS اور رپورٹرز وداؤٹ بارڈر سے بھی منسلک ہے. کراچی سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں تو ان سے بات کرتے ہیں. السلام علیکم غلام مصطفیٰ بلیدی صاحب.
وعلیکم السلام.
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا. کچھ بتائیے جی ایم بلیدی صاحب، اپنے ادارے کا تھوڑا سا تعارف کرا دیجیے اور اس کے بعد ہمارے اس سوال کا جواب دیجیے کہ کووڈ 19 کے دوران جو میڈیا تھا پاکستان کا، اس کو کیا مسائل پیش آئے مستند رپورٹنگ کے حوالے سے، اور اس سے وہ کس طرح نبردازما ہو رہا ہے اس وقت ان مسائل سے.
جی پاکستان میں فریڈم نیٹ ورک کے نام سے ایک ادارہ ہے جو جرنلسٹ کی سیفٹی اور سیکیورٹی کے لیے کام کرتا ہے، ان کو آنے والے تھریٹس کو فالو بھی کرتا ہے اور ان تھریٹس کو سالو بھی کرتا ہے، اور اگر کسی صحافی کو کوئی لیگل ایڈ چاہیے ہوتی ہے تو وہ بھی مہیا کرتا ہے. اس کے ساتھ ساتھ جتنے تھریٹس جرنلسٹ کو یہاں پر موصول ہوتے ہیں ہم ان کا ڈیٹا بھی جمع کرتے ہیں، اور پھر گورنمنٹ اور جو ادارے ہیں متعلقہ ان تک پہنچاتے بھی ہیں اور ان کی توجہ اس کی طرف مبذول کراتے ہیں. اور اس کا تعلق انٹرنیشنل میڈیا سپورٹ آرگنائزیشن ہے اس کے ساتھ ہے، اور ان کے ساتھ اور رپورٹر وداؤٹ بارڈر کے ساتھ بھی ہے، اور یہ ڈیٹا ان کے ساتھ بھی شیئر ہوتا ہے. اس وقت جو کووڈ 19 کا پرابلم پوری دنیا میں آیا ہوا ہے، پاکستان بھی اس کے ساتھ متاثر ہوا، تو پاکستان کے اندر جو میڈیا ورکر رہے انہوں نے فرنٹ لائن ورکر کے طور پر کام کیا ہے. یعنی ایسے حالات میں کہ جہاں کاروباری زندگی مکمل طور پر معطل تھا، لیکن میڈیا جو ہے نا وہ ہر محاذ پر موجود رہا. وہ ایک طرف مریضوں کو بھی دیکھتا رہا، اسپتالوں کو بھی کور کرتا رہا، اور اخبارات بھی چھپتے رہے، اور 24 گھنٹے کے جو نیوز چینل ہیں ان کو نیوز کا پیٹ بھرنے کے لیے بھی وہ تگودو کرتے رہے اور نیوز گیدرنگ کا کام کرتے رہے. تو اس لحاظ سے میڈیا ورکر نے بھرپور کوریج دی اس کووڈ 19 کے ایشو کو، اور جو اس کی حساسیت ہے، جو اس کی تباہ کاریاں ہیں، اور اس کے اندر جو احتیاطی تدابیر ہیں ان کے حوالے سے اپنی پوری ذمہ داری اچھی طرح نبھائی ہے. اس کے اوپر خصوصی رپورٹس بھی میڈیا نے چلائی ہیں، اشتہارات بھی چلائی ہیں، اور مثبت اور متحرک ایک کردار جو ہے نا وہ ادا کیا ہے. لیکن اس کے ساتھ ساتھ میڈیا ورکرز کو یہاں پر کئی مسائل کا بھی سامنا رہا. جیسے ہی کووڈ 19 شروع ہوا پاکستان کے اندر، تو اس وقت صحافیوں کو اتنی پروٹیکشن نہیں دی گئی جتنی کہ دی جانی چاہیے تھی، لیکن بعد میں جو ہے نا ان کو پروٹیکشن کے جو اکوپمنٹ ہیں وہ بھی دیے گئے، ماسک دیے گئے. تو شروع میں جو نیگلیجنس ہوئی اس کی وجہ سے کئی ادارے اس کووڈ 19 کی لپیٹ میں آئے، اور جس میں ایئر وائی، سما نیوز، جو نیوز اور تقریباً ہر ادارہ جو ہے وہ اس کی لپیٹ میں آیا، جس کی وجہ سے صرف کراچی کے اندر 90 سے 100 صحافی اس کووڈ 19 کا شکار ہوئے. کیجوئلٹی تو کوئی نہیں ہوئی، لیکن اس کے باوجود یہ لوگ اسپتالوں تک رہے، آئسولیٹڈ رہے، اپنے گھروں پہ رہے، اور اس کے بعد انہوں نے ریکور کیا اور صحتیاب ہوئے. تو اس طرح جو ہے ان کو یہ مسائل کا سامنا کرنا پڑا. لیکن اس کے ساتھ ساتھ ایک مثبت چیز یہ بھی ہوئی کہ بعد میں جو میڈیا ادارے ہیں انہوں نے اس کووڈ 19 کو بہتر انداز میں جو ہے نا وہ ٹیکل کیا، اور اپنے میڈیا ورکرز کی کیئر کی، اور ہر ادارے کے اندر باقاعدہ اس کی ٹیسٹنگ کرائی اپنے لوگوں کی، اور جن لوگوں کے اندر یہ پازیٹیو رجحان آیا उनको घर भेज दिया गया, उनको छुट्टी पे आइसोलेशन पे भेज दिया गया, और अब इंतहाई जरूरी अमला जो है उसको दफ्तर बुलाया गया और लोगों को शिफ्टिंग के अंदर जो है ना वो तकसीम कर दिया गया।
ऐसी खबरें भी आई कि वो गिरफ्तार हुए कोविड 19 की कवरेज के हवाले से, वो क्या मसाइल थे जो उन्होंने फेस किए और कहां कहां वो फेस हुए?
ये उस दौरान पेश आए थे ये मसाइल, जब हुकूमत की जानिब से कोविड 19 के लिए अभी SOPs का अमल जारी था और अभी वाज़े हिदायत न तो सिक्योरिटी इदारों को मिली थी न ही जो है इन लॉकडाउन के ऊपर जो अमल कराने वाले लोग हैं उन तक मिली थी। तो उस वक्त जब फौरी तौर पर पूरी कौम को जो है ना वो घर में नजरबंद किया गया और लॉकडाउन किया गया तो साफ ही भी उससे मुतासर हुए, लेकिन बाद में जो है ना वो गवर्नमेंट से गवर्नमेंट ने जो है ना इसके SOPs बनाए और सहाफियों को उससे इस्तेस्ना करार दिया। तो ये वाकयात उस वक्त के हैं जब ये SOPs अभी नहीं बने थे, तो सिक्योरिटी इदारों ने उस पर अमल कराते हुए सहाफियों को भी रोका और उनसे कोई तलख कलामी भी हुई, लेकिन बाद में जो है ना इस पर काबू पा लिया गया।
तो अब ये कि वो सहाफी जो है उनको गिरफ्तारियां उनकी जो हुई थी उनको रिहा फौरी तौर पर कर दिया गया था कि कुछ अरसे उनको कैद में भी रखा गया?
नहीं, उनको फौरी तौर पर, जो सहाफी तंजीमें हैं या प्रेस क्लब है इनका भी इसमें एक मुस्बित रोल होता है, हमारा रोल होता है जब भी कोई ऐसा थ्रेट या किसी के साथ कोई मसला होता है हम जो अथॉरिटीज हैं उनसे राबता करते हैं और उनसे राबता करके उस मसले को सॉल्व करते हैं। तो वो फौरी तौर पर सॉल्व हो गए थे और वो लोग फौरी तौर पर जो है वो रिहा हो गए थे।
तो इस वक्त जो
उसमें सिक्योरिटी इदारों का भी कोई कसूर नहीं है क्योंकि उनको हिदायत नहीं थी, तो जब उनके पास SOPs आ गए तो फिर तो उसके ऊपर अमल हुआ, लेकिन पहले उन्होंने एक तरफा तौर पर जो है ना वो पूरी कौम के साथ एक ही अमल जारी रखा, किसी को भी नहीं निकलने दे रहे थे, तो उसके जिद में सहाफी भी आ गए थे।
बेहद शुक्रिया, बेहद शुक्रिया GM बुलेदी साहब, आप फ्रीडम नेटवर्क सिंध के मैनेजर हैं और ये जो फ्रीडम नेटवर्क है ये इंटरनेशनल मीडिया सपोर्ट और रिपोर्टर्स विदाउट बॉर्डर के साथ भी इसकी कोऑपरेशन है और ये मुंसलिक है। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया। हमारे साथ इस वक्त मौजूद हैं बलोचिस्तान यूनियन ऑफ जर्नलिस्ट के जनरल सेक्रेटरी रशीद बलोच, जो ब्यूरो चीफ भी हैं GNN TV चैनल के, और उनसे पूछते हैं कि क्या रोल अदा किया और क्या रोल अदा कर रहे हैं मीडिया के मुख्तलिफ चैनल्स, इलेक्ट्रॉनिक मीडिया, प्रिंट मीडिया, और उनको क्या मसाइल पेश आ रहे हैं कोविड 19 की मुस्तनद कवरेज के हवाले से। जी अस्सलाम वालेकुम रशीद बलोच साहब।
वालेकुम अस्सलाम।
जी हमने सवाल किया, आप जवाब दीजिए।
जी देखिए आपके सवाल के मेरे ख्याल में दो पोर्शन है, तो पहला मैं ये क्या कहूंगा कि जो कोरोना वायरस जो पहली थी तो उसमें ईरान से जो हमारे यहाँ जो वायरस आई थी वो ईरान बॉर्डर से आई थी ज्यादातर, और जबकि बाकी जो एयरलाइन जितने भी आए थे उनकी वजह से हुआ, लेकिन बलूचिस्तान में जो है ईरान बॉर्डर के थ्रू आया था। तो इसमें मेरे ख्याल में सबसे ज्यादा हुकूमत बलूचिस्तान से ज्यादा उस टाइम सहाफियों ने बड़ा अहम किरदार अदा किया था अपने लोगों को ये बताने में कि जी कोरोना वायरस एक ऐसा खतरनाक वायरस है जिससे एक से दूसरे तक ये मुंतकिल हो सकता है। तो ये हमें तकरीबन काफी हमें टाइम लगा अपने लोगों को समझाने में कि इस तरह की बीमारी भी है, क्योंकि शुरू में हमारे लोग इस बीमारी से मुतालिक ज़ाहिर पूरी दुनिया में पहली बार आई थी, लेकिन हमारे लोगों को बहुत मुश्किल पेश आई एक बीमारी समझने में। मेरे ख्याल में इसमें सहाफी ने बड़ा अहम किरदार अदा किया। उसके बाद बलूचिस्तान हुकूमत को पुश किया कि क्वारंटाइन सेंटर जो है वो कहाँ कहाँ रखने हैं, और उनको तकरीबन जो तफ्तान बॉर्डर में पहला क्वारंटाइन सेंटर बना था उसमें पहला जो है जो आप कह सकते हैं कि जो लोगों तक इंफॉर्मेशन पहुंचाने में सहाफी ने एक बड़ा अहम किरदार अदा किया। हम बस अपने खुद वहां गए इस बॉर्डर पे, वहां पे हमने अपने लोगों को ये कन्वे किया इस ये मैसेज कि ये बहुत खतरनाक बीमारी है। तो यूं आप कह सकते हैं कि लोगों में जो है अवेयरनेस लाने में सहाफी बलूचिस्तान के सहाफियों का बड़ा अहम किरदार था। दूसरे सवाल की जवाब की तरफ हम आपके कहते हैं, देखें ये जो कोरोना वायरस जब बलूचिस्तान में फैलना हुआ तो यहाँ मैं आपको ये बता दूं कि बलूचिस्तान के सिर्फ क्वेटा के में जो है वो कोई 52 सहाफी जो है कोरोना से मुतासर हुए हैं। तो उसमें अक्सर अक्सर जो है वो जो है उन्होंने सर्वाइव कर लिया है। इस वक्त जो है वो अपने कोरोना क्वारंटाइन से जो है निकल गए हैं और सेहतमंद है। तो ये जो है अपने एसओपी पाकिस्तान हुकूमत बाकी ऑफिशियल और सियासी जो जमाते हैं उनके साथ जो है मिल बैठ के जो है एसओपी बनाई और उसके बाद जो है हमारे यहाँ जो है जो केसेस की तादाद है जर्नलिस्ट की वो थोड़ा कम होना शुरू हो गया है जी।
लेकिन जो मसाइल पेश आए कुछ सहाफियों को कोविड 19 की कवरेज के लिए कुछ के दौरान गिरफ्तार भी किया गया हुकूमत की तरफ से, वो उस मामले पर आप क्या कहेंगे?
जी देखिए, हम अनफॉर्चुनेट मैं आपको बता दूं कि चमन में क्वारंटाइन सेंटर बनाया गया था क्योंकि अफगान बॉर्डर चमन पे आपके व्यूअर्स को आपके लिसनर्स को पता है कि चमन बॉर्डर जो है अफगान बॉर्डर के साथ लगता है, तो वहां पे जो अफगानिस्तान से लोग आते थे तो एक क्वारंटाइन सेंटर बनाया गया था चमन में, तो वहां कोई 200-250 लोगों के लिए जो है वो टेंट लगाए गए थे। तो हमारे दो दोस्तों ने दो नहीं बल्कि तमाम चमन के जो जर्नलिस्ट थे उन्होंने एक रिपोर्ट की कि जी रात के किसी पहर जो है वहां पे 250 लोग जो है वो उस क्वारंटाइन सेंटर से भाग गए। हमने जब उस इलाके का उस क्वारंटाइन सेंटर का विजिट किया, हमने जब हम खुद गए वहां पे हमने देखा कि वहां पे जो उमूमन जो टेंट लगाए जाते हैं गए थे, तो वहां पे कोई सहूलियात नहीं थे, ना वहां पे पीने के लिए कोई पानी था, ना खाने के लिए कुछ बंदोबस्त था, ना बाकी जो इंसानी जो जरूरियात है उस हवाले से कोई सहूलियात मौजूद थे। तो हमारे दोस्तों ने जो है उन्होंने इसको रिपोर्ट की, तो जिन लोगों ने इस खबर को ब्रेक की थी, जिन्होंने सबसे पहले खबर चलाई थी, उनमें से दो हमारे लोग थे सईद अली और अब्दुल मतीन अचकजी, इनको जो है वहां का जो इंतजामिया है उन्होंने उनको 3MP के तहत गिरफ्तार कर लिया। आपको पता है 3MP किन लोगों पे लागू होता है, उस डिटेल में मैं नहीं जाना चाहता, लेकिन हुआ यूं कि जो हमारे दो साथी थे उनको रातों रात जो है गिरफ्तार, उनको दफ्तर बुला के जो है गिरफ्तार किया गया। उसके बाद उनको उसी टाइम जो है अदालत से जो है वो 3MP के तहत मुकदमा हुआ। तो इनको चमन से जब मच ले जा रहा था तो इसी रास्ते में उन पे बड़ा सख्त जो है तशद्दुद किया गया था, उनके मतलब इस हद तक तशद्दुद किया गया था कि वो लोग जब अगले दिन जब हमने उन्हें जो है रिलीज करवाया तो उनके ना वो बैठ सकते थे ना वो लेट सकते थे, इस हद तक उनपे जो है उनके जिस्मों पे जो है निशान आते। तो ये हमने मामला उठाया बलूचिस्तान हुकूमत के सामने, हमने बलूचिस्तान असेंबली के सामने एहतजाज किया, उसके बाद बलूचिस्तान हुकूमत के लोग आए हमारे पास, वजीर दाखिला भी शामिल थे, तो उन्होंने हमें हमारे साथ जो मुज़ाकरात किए, तो हमने एक डिमांड उनके सामने रखा, हमने कहा जी हमारे लोगों पे जिसने भी तशद्दुद किया है, चूंकि डीसी चमन का नाम ज्यादा आ रहा था, जाहिर है कि लेवीज जो है वो तो डीसी के अंडर आता है और तशद्दुद भी लेवीज ने किया था, तो हमने कहा कि जी इसका जो है एक गैर जानबदार एक इंक्वायरी कमेटी आप बना दें और इंक्वायरी किया जाए कि हमारे दोस्तों पे तशद्दुद की दिया गया, वो कोई क्रिमिनल नहीं थे, वो कोई दहशतगर्द नहीं थे जिससे आपको जो वो रोकना चाहते थे। तो जो है बलूचिस्तान हुकूमत हमारे साथ बिल्कुल एग्री हुआ, उन्होंने कहा कि ये बहुत गलत हुआ है और उन्होंने हमसे वादा किया कि हम डीसी के खिलाफ इंक्वायरी हटाएंगे और इंक्वायरी की जो रिपोर्ट आएगी फिर उसी तरीके से डीसी के खिलाफ हम कार्रवाई करेंगे। लेकिन ये बीच में अभी देखें कोई 10 दिन गुजर गया है लेकिन हुकूमत की जानिब से कोई ऐसा नोटिफिकेशन हमारे नजर से नहीं गुजरा या हमें ऐसा मतदान नहीं किया गया कि जी हमने डीसी के खिलाफ कोई इंक्वायरी कमेटी बिठाई है। तो आज जो है हमने दोबारा बलूचिस्तान हुकूमत से जो है राब्ता किया, हमने कहा जी, तो उसमें वजीर दाखिला बलूचिस्तान ने हमें ये यकीन दिलानी कराई आज के दिन का, उन्होंने कहा था कि हम जो है होम डिपार्टमेंट से जो है चीफ सेक्रेटरी को एक लेटर मूव करेंगे और वहाँ चीफ सेक्रेटरी जो है वो एक इंक्वायरी कमेटी जो है वो बिठाएगी, लेकिन इस वक्त तक जो मैं आपसे बात कर रहा हूँ अभी तक जो है वो कमेटी नहीं बन पाई है। तो हम कोशिश करेंगे कि एक दो दिन में फिर दोबारा जो है बलूचिस्तान हुकूमत से रब्ता करें, क्योंकि कंटिन्यूटी हम कर रहे हैं रब्ता, तो कल जो है हम अपना दोबारा मुद्दा उनके सामने रखेंगे, अभी देखेंगे कि आगे बलूचिस्तान हुकूमत क्या।
बहुत शुक्रिया रशीद बलोच साहब, आप जनरल सेक्रेटरी हैं बलोचिस्तान यूनियन ऑफ जर्नलिस्ट के, और ब्यूरो चीफ हैं जीएनएन टीवी चैनल के, और आपने हमारे प्रोग्राम के लिए वक्त निकाला और एक बहुत अहम और बहुत सेंसिटिव मौजू पर गुफ्तगू की और बताया कि जो सहाफ़ी हैं इस वक्त और जो मीडिया है इस वक्त, वो किस तरह COVID-19 के दौरान अपनी जिम्मेदारियों को बतर्ज एहसन अदा कर रहा है और उसमें उनको जो मसाइल पेश आ रहे हैं वो उनसे निमटने के लिए भी महाज पर मौजूद है, अपने मसाइल से निमटने की भी कोशिशें कर रहा है और अपने जो फ़राइज़ हैं उनको भी अदा करने की कोशिशें कर रहा है। आपका बेहद शुक्रिया, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
COVID-19 की वबा के दौरान आम लोगों को इस वायरस के बारे में, इसकी अलामत के बारे में, इससे बचाव के बारे में आगाही देने के लिए पाकिस्तान के मीडिया ने एक अहम किरदार अदा किया और कर रहा है, लेकिन क्या उस पर आए कुछ ऐसी बुनियादी जिम्मेदारियां हैं जो इस हंगामी सूरत हाल में मीडिया को नजरअंदाज करना पड़ी? क्या लोगों को COVID-19 की मालूमात की फराहमी के दौरान मीडिया की रिपोर्टिंग के अंदाज ने लोगों में खौफ व हरास, बे यकीनी की कैफियत और जहनी दबाव में इजाफा तो नहीं किया? क्या मीडिया आम लोगों को COVID-19 के खौफ से आज़ाद कराने के लिए, उन्हें जहनी तौर पर बहाल करने के लिए भी कुछ कर रहा है या उसने कुछ किया है? और इस दौरान सोशल मीडिया का क्या किरदार रहा और COVID-19 के हवाले से सोशल मीडिया पर कुछ गैर मुस्तरद मवाद के बारे में लोगों को खबरदार करने और ऐसी मुस्तरद मालूमात फराहम करने में इलेक्ट्रॉनिक मीडिया ने, जिम्मेदार मीडिया ने कोई किरदार अदा किया? ये हैं वो सवालात जिस पर आज हम गुफ्तगू कर रहे हैं। हमारे साथ गुफ्तगू में शामिल हैं रेडियो पाकिस्तान इस्लामाबाद के स्टेशन डायरेक्टर जनाब फयाज कियानी, ARY टीवी की असाइनमेंट एडिटर नाजिश अयाज जो समा, डान और 92 न्यूज से भी रिपोर्टिंग कर चुके हैं और हमारे साथ गुफ्तगू में शामिल होंगे दुनिया टीवी लाहौर के एंकर, सियासी तजियाकार और दुनिया न्यूज़पेपर के कलम निगार हबीब अकरम। COVID-19 के दौरान रेडियो पाकिस्तान, जिसके सामेन का दायरा पाकिस्तान भर और दुनिया भर में फैला हुआ है, किस तरह अपने सामेन को इस वायरस से निमटने के लिए और इससे बचाव के लिए मालूमात फराहम करता रहा और कर रहा है, इस बारे में गुफ्तगू के लिए हमारे साथ मौजूद हैं टेलीफोन पर इस्लामाबाद से रेडियो पाकिस्तान इस्लामाबाद के स्टेशन डायरेक्टर फयाज कियानी। तो उनसे गुफ्तगू का आगाज करते हैं। अस्सलाम वालेकुम फयाज कियानी साहब।
वालेकुम अस्सलाम।
बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। तो कुछ रोशनी डालिए कि रेडियो पाकिस्तान ने COVID-19 की वबा के चैलेंजों से निमटने के लिए क्या हिकमत अमली तैयार की और किस तरह पाकिस्तान भर के और दुनिया भर के अपने सामीन के लिए इस वबा से निपटने के लिए मुफीद प्रोग्राम पेश किए।
गुजारिश ये है कि जब से COVID-19 की वबा जिस तरह पूरी दुनिया में फूटी और इसके बाद फिर पाकिस्तान ने में भी इसने रुख किया, तो इस सारी सूरत हाल से निपटने के लिए मीडिया का जो रोल है, किरदार है, वो बहुत ही अहम और क्रूशल होता है और खास तौर पर रेडियो पाकिस्तान के लिए ये यकीनन एक बहुत बड़ा चैलेंज था और इस चैलेंज से रेडियो पाकिस्तान के जो एहलकार हैं, जो कारकुन हैं, जो टेक्नीशियंस हैं, जो प्रोड्यूसर्स हैं, जो प्रोग्रामर्स हैं और दीगर शोबों से ताल्लुक रखने वाले जो लोग हैं, वो इस चैलेंज को निपटने के लिए पूरी तरह तैयार थे। इस सिलसिले में जो चैलेंज दरपेश था वो ये था कि जो हमारे जो मुलाजमीन हैं उनको भी इस COVID-19 से बचाना है और फिर लोगों तक, सामाइन तक जो बर वक्त इतलात हैं और ऑथेंटिक मुसद्दिका जो इतलात हैं COVID-19 के हवाले से वो पहुंचानी है और हिफाजती तदाबीर उन तक पहुंचानी है और फिर जो तिब्बी शोबे से ताल्लुक रखने वाले जो माहिरीन हैं उनका नुक्ता नजर उन तक पहुंचाना था और फिर इस हवाले से जो वक्तन फवक्तन जो रिसर्च होती रही है और जो मुख्तलिफ मराहिल आते रहे हैं COVID-19 से निपटने के लिए, इसकी इस वबा के हवाले से जो अहम जो चीजें जो सामने आती रही हैं उनको भी सामने रखा गया। तो इस सिलसिले में सबसे पहला इकदाम ये किया गया कि جو زیادہ تر جو ملازمین ہیں جو ہمارے جو پروڈیوسرس ہیں جو پروگرامرس ہیں انہیں یہ کہا گیا کہ صرف اسینشیل جو سٹاف تھا ان کو اجازت دی گئی اور وہ بھی اس طریقے سے اسکیڈول بنائے گئے کہ بہت ہی محدود سٹاف کے ساتھ یعنی بہت ہی منیمم جو ریکوائرمنٹ ہے اس کے ساتھ جو ہے وہ پروگرام جو ہے وہ نشر کیے جائیں اور زیادہ تر جو سٹاف کے جو لوگ ہیں ان کو یہ کہا گیا کہ وہ گھروں میں رہ کر کام کریں.
آپ کے کوئی جو پروگرامز تھے ان میں کوئی تبدیلیاں کی گئیں یا تمام پروگرام جو تھے ویسے ہی چلتے رہے جیسے کہ پہلے چلا کرتے تھے, اس میں آپ نے کیا نئی اسٹریٹجی بنائی؟
جی نہیں, اس میں مکمل طور پر اس کو فوکس کیا گیا کرونا کی وبا اور اس سے نکلنے والے جو حالات ہیں اور جو کامی صورتحال صحت کی جو پاکستان میں پیدا ہو چکی تھی اور ساری دنیا کے ساتھ ساتھ اسی کے حوالے سے ہماری تمام پروگرامنگ وہ کی گئی. ریڈیو پاکستان نے یعنی ہنگامی بنیادوں پر کام کرتے ہوئے جو فرنٹ لائن پر ہمارے جو مسیحا برادری کے جو لوگ تھے یعنی جو ہمارے ڈاکٹرز تھے ہماری نرسیں تھیں ہمارے جو طبی عملے کے دیگر لوگ تھے جو فرنٹ لائن پر کام کر رہے تھے ان کو خراج تحسین پیش کرنے کے لیے ہنگامی بنیادوں پر کام کیا اور خصوصی نغمے تیار کیے اور وہ ریڈیو پاکستان کے مختلف اسٹیشن سے براڈ کاسٹ ہوتے رہے. اس کے ساتھ ساتھ حکومت کی طرف سے ملنے والی وقتاً فوقتاً ہدایات تھیں وہ جو ہے وہ پروگراموں کے ذریعے مختلف پروگراموں کے ذریعے ان کے مختلف فارمیٹ کے ذریعے عوام تک پہنچائی گئیں. مسترد ڈاکٹرز کے انٹرویوز لیے گئے, عام پیشنٹس کے امپریشنز لیے گئے, لوگوں تک پہنچائے گئے. وزارت صحت کی طرف سے جو سو پیس بتائے گئے تھے ان پر خصوصی جنگل ریکارڈ کیے گئے, خصوصی پروگرامز بنائے گئے اور وہ سننے والوں تک پہنچائے گئے.
تو اس وقت ہم اپنے سننے والوں کے لیے ریڈیو پاکستان کے تیار کردہ ایک جنگل کی جھلک سنواتے ہیں جو آپ نے ہمیں اس پروگرام کے لیے فراہم کی.
جب راستہ ہو کٹھن تو ہمت کر لو اور بالکل ڈرو نا ڈرو نا ڈرو نا.
جب مشکلیں بڑھنے لگے تو محنت سے تم اور کام
کرو نا کرو نا کرو نا.
جی یہ تھے جھلک ریڈیو پاکستان کی طرف سے کووڈ 19 سے بچاؤ کے بارے میں آگاہی کی اس مہم کے سلسلے میں پیش کیے جانے والے ایک جنگل کی جو سامعین کو سافٹ طریقے سے ایک پیغام پہنچانے کا ایک انداز تھا اور ایک انداز ہے. تو لیکن فیاض کیانی صاحب سوال یہ بھی اٹھتا ہے کہ نہ صرف ریڈیو پاکستان کے بلکہ پورے الیکٹرانک میڈیا نے جس انداز میں مسلسل کووڈ 19 کی رپورٹنگ کی اس سے کچھ لوگوں میں خوف و ہراس اور بے یقینی کی فضا بھی سامنے آئی. کیا آپ سمجھتے ہیں کہ یہ تاثر درست ہے کہ لوگ پریشان بھی ہوئے اور اس نے لوگوں کے لیے ڈپریشن کی فضا بھی پیدا کی؟
اس حوالے سے میں یہ سمجھتا ہوں کہ ایک توازن کی بہت زیادہ ضرورت ہے کیونکہ وہ انگریزی میں کہتے ہیں کہ ایکسس آف ایوری تھنگ از بیٹ. تو اس سلسلے میں ریڈیو پاکستان سے چونکہ اس وقت وہ صورتحال ایسی تھی کہ جو ابتدا کے جو دن تھے یعنی پہلے جو تین چار ہفتے تھے اس میں زیادہ کووڈ 19 چھایا رہا ریڈیو پاکستان کے تمام پروگراموں میں, لیکن وہ مجبوری تھی چونکہ وہ ایک برننگ کوسچن تھا, ایک ہاٹ ٹاپک تھا, اور اس وجہ سے اس کو زیادہ کوریج ملی. لیکن بعد میں جو جو وقت گزرتا گیا ریڈیو پاکستان میں کووڈ 19 کے حوالے سے پھر ایک متوازن ایک پالیسی اپنائی گئی ہے کہ تاکہ سننے والوں کو زیادہ بوریت بھی محسوس نہ ہو اور ان کو انفارمیشن یعنی اطلاعات کے ساتھ ساتھ ان کو انٹرٹین بھی کیا جائے اور ان کو کچھ ہلکی پھلکی تفریح بھی مہیا کی جائے.
وہ کس طرح فراہم کی گئی, کس طرح کے پروگرام پلان کیے گئے پھر؟
جی, اس میں تفریح کے لیے مختلف طرح کے پروگرامز پیش کیے گئے جن میں لائٹ جو گفتگو ہوتی ہے, ہلکی پھلکی گفتگو, اور فقہیہ کالموں پر مشتمل مختلف میگزین پروگرام پیش کیے گئے, بلکہ پیش کیے جا رہے ہیں. اور اس کے علاوہ مختلف انداز میں عام روزمرہ کے جو معاملات ہوتے ہیں ان کے حوالے سے چھوٹے چھوٹے سکٹس مزاحیہ خاکے جو ہے وہ پروڈیوس کیے جاتے ہیں جن میں ہلکا ٹچ کووڈ 19 کو بھی دے دیا جاتا ہے اور اس کو بھی تھوڑا سا مزاحیہ انداز میں تاکہ سننے والے اس کو اس کرنے کے ساتھ ساتھ لطف بھی اٹھا سکے.
تو کچھ شاعروں نے مزاحیہ شاعری بھی بہت کی, تو کچھ مزاحیہ مشاعروں کا بھی بندوبست کیا ریڈیو پاکستان نے؟ آن لائن تو بہت ہوئے ایسے مشاعرے.
ریڈیو پاکستان سے چونکہ فی الوقت جو جہاں پہ زیادہ افراد کا اکٹھا ہونا یا اس طرح کے معاملات تھے وہ کچھ تھوڑے سے کم رہے, لیکن ہم نے ٹیلی فون لائنز پر شورا کو دعوت دی اور اس میں ہم نے ان سے مزاحیہ کلام بھی اپنے سننے والوں کو سنوایا.
تو اب آپ نئی اسٹریٹجی کیا ہے ریڈیو پاکستان کی کہ اب وہ کیا تبدیلی لائے گا, اور اس دور کو اگر یہ مسلسل آگے تک رہتا ہے تو کوئی نئی اسٹریٹجی سامنے آ رہی ہے؟
جو این سی او سی جس کو کہتے ہیں نیشنل کمانڈ اینڈ آپریشن سینٹر جو بنا ہے اسلام آباد میں, وہاں پر باقاعدہ اس کی بریفنگ جو حکومت کے اعلیٰ عہدیدار ہیں وہ دیتے ہیں اور اس کی مانیٹرنگ کی جاتی ہے اور اسی کے مطابق اپنے جو ریڈیو پاکستان کے پروگرامز ہیں وہ بھی دن بدن جو ہے وہ اس کے مطابق اپنی شکل تبدیل کرتے جا رہے ہیں. تو جو صورتحال جس طریقے سے آگے بڑھ رہی ہے اسی طریقے سے ریڈیو پاکستان کے پروگراموں میں بھی ان کی ایک جھلک اس صورتحال کی جو ہے وہ نظر آتی ہے. تو ابھی جس طریقے سے یہ بتایا جا رہا ہے کہ جو جولائی کا اینڈ میں جو ہے کووڈ 19 کا پیک پاکستان میں ہو سکتا ہے یا اگست کے شروع میں, تو ابھی آنے والے جو چند ہفتے ہیں وہ بھی بہت ہی اہم ہیں, اور ابھی تک ریڈیو پاکستان کی پالیسی یہی ہے کہ احتیاطی تدابیر کے ساتھ ایس او پیز پر عمل کرتے ہوئے جو پروگرامز کیے جائیں ان میں کووڈ 19 کے بارے میں تازہ ترین صورتحال جو ہے وہ سننے والوں تک پہنچائی جائے.
اچھا, یہ آپ کا جو ریڈیو ہے ریڈیو پاکستان, یہ اس پر فیس بک پر بھی ہے اور سوشل میڈیا کے دوسرے چینلز بھی ہیں اس کے, تو ان پر بھی یہی سلسلہ جاری ہے؟
جی بالکل, ریڈیو پاکستان کے میڈیم ویو کے نیٹ ورکس بھی ہیں, ریڈیو پاکستان کے ایف ایم کے نیٹ ورکس بھی ہیں, اور اسی طرح ریڈیو پاکستان سوشل میڈیا پر بھی موجود ہے. radio.gov.pk ریڈیو کی ویب سائٹ ہے جس پر لسن لائیو کا آپشن آتا ہے اور اس پہ تمام جو عام اسٹیشن ہیں ریڈیو پاکستان کے وہ موجود ہیں, اور کسی بھی اپنے پسندیدہ اسٹیشن یا چینل پر کلک کر کے وہاں کی جو نشریات ہیں وہ دنیا کے کسی بھی حصے میں آپ ہوں آپ ریڈیو پاکستان کی نشریات براہ راست سن سکتے ہیں, اور ان پروگراموں میں بھی ہمارے جو کووڈ 19 کے حوالے سے جو مواد ہے وہ شامل کیا جاتا ہے.
سوشل میڈیا کی اگر بات کریں, صرف ہم ریڈیو پاکستان کی بات نہیں کرتے, آپ کیا سمجھتے ہیں فیاض کیانی صاحب کہ سوشل میڈیا کا رول کیا رہا اور کیا ہے اس وقت کووڈ 19 کے حوالے سے؟ کیا آپ سمجھتے ہیں کہ انہوں نے اپنا कुछ ऐसा ऐसा तो नहीं किया कि लोगों को मजीद परेशान किया, या उसने ज्यादा जिम्मेदाराना रोल अदा किया या कर रहा है?
इस हवाले से मेरी कुछ तहफ़ुज़ात हैं सोशल मीडिया के हवाले से, खास तौर पर कि वहां पे चूंकि कोई एक चेक एंड बैलेंस का जो निज़ाम है वो काम नहीं कर रहा, लिहाजा जो मालूमात, जो इतलात, जो इंफॉर्मेशन आ रही है उनके बारे में कुछ पता नहीं चलता कि ये कहाँ से आ रही है और इसकी जो सदाकत है या इसकी जो ऑथेंटिसिटी है वो कहाँ तक है। तो मैं ये समझता हूँ कि सोशल मीडिया में जिस तरीके से एक ऑथेंटिसिटी को साथ लेकर चलते हुए काम लिया जाना चाहिए था, उस तरीके से सोशल मीडिया ने अपना काम शायद नहीं किया।
क्या समझते हैं सोशल मीडिया को कौन कंट्रोल करेगा, क्योंकि उसका एक बड़ा रोल है इस वक्त सोशल मीडिया का, लोग सोशल मीडिया पर बहुत ज्यादा हैं और वो
इसमें जो सोशल मीडिया को कंट्रोल करने वाली जो कुव्वतें हैं, ताकतें हैं, उनको कोई ऐसा मैकेनिज्म जरूर बनाना चाहिए और कोई ऐसा प्रोसीजर जरूर बनाना चाहिए जिससे सोशल मीडिया पर जो मिलने वाली जो मुख्तलिफ तरह की जो मालूमात हैं, जो इतलात हैं, उनकी छानबीन या छान फटक हो सके। क्योंकि ये एक, मैं ये समझता हूँ कि ज़ाती ख्याल यह है कि ये सोशल मीडिया इस वक्त एक ऐसे जिन की शक्ल इख्तियार कर चुका है जो किसी के काबू में आना मुश्किल है।
तो बेहद शुक्रिया फयाज कियानी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप स्टेशन डायरेक्टर हैं रेडियो पाकिस्तान इस्लामाबाद के, और आपने कुछ अरसा यहाँ वॉइस ऑफ अमेरिका में भी अपनी खिदमत पेश की। आप एक नामवर ब्रॉडकास्टर भी हैं और आपने बड़े तफसील से हमारे सुनने वालों को बताया कि रेडियो पाकिस्तान ने COVID-19 के दौरान किस तरह सामईन तक, जो पाकिस्तान और दुनिया भर में मौजूद हैं, COVID-19 से बचाव के लिए मुफीद प्रोग्राम पेश किए। आपका बेहद शुक्रिया।
हम जब खौफ को बेनकाब करते हैं, हम जब सवाल उठाते हैं, हम जब उनकी आवाज बनते हैं जिनकी कोई नहीं सुनता, तो फर्क पड़ता है, फर्क पड़ता है आजाद सहाफत से। हम हैं वॉइस ऑफ अमेरिका, हमारे लिए आजाद सहाफत अहम है।
जी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खुसूसी प्रोग्राम के साथ। आज हम बात कर रहे हैं COVID-19 के दौरान मीडिया के रोल पर, और अब हम गुफ्तगू में शामिल कर रहे हैं नाजिश अयाज को, जो ARY टेलीविजन में असाइनमेंट एडिटर हैं और समा, डॉन और 92 न्यूज से रिपोर्टिंग कर चुकी हैं और सोशल मीडिया पर वी लॉग्स भी अपना शो करती हैं। तो बात करते हैं इनसे। अस्सलाम वालेकुम नाजिश अयाज साहिबा, तो मीडिया के रोल को आप बड़ी गहरी नज़र से इस वक्त देख रही हैं, तो बताइए कि आप समझती हैं कि इस वक्त जो मीडिया है और जो सोशल मीडिया है, दोनों अपना जो जिम्मेदारियां उस पर आयद होती हैं, उन पर अपने जो रूल्स, जो उनके अपने पॉलिसीज हैं, उनके मुताबिक वो अपना रोल अदा कर रहे हैं COVID-19 के इस दौर में?
यास्मीन, देखिए, मेरा इस लिहाज से मैं आपको न्यूट्रल होकर अगर ये बात करूं तो मुझे लग रहा है कि मीडिया अपना रोल सही तरीके से अदा नहीं कर पा रहा। उसकी बहुत सारे रीजंस हैं। उसका एक रीजन ये है कि आप जिस इंस्टीट्यूशन से या जिस टेलीविजन से या जिस टीवी से वाबस्ता होते हैं, उनकी अपनी कुछ पॉलिसीज होती हैं और आपको कहीं ना कहीं उनको फॉलो करना होता है। देखिए, कोरोना तो है, कोविड है, पूरी दुनिया में ये रियलिटी है, ये हम सबको एक्सेप्ट करनी है, लेकिन वो सिचुएशन नहीं थी पाकिस्तान में जो दिखाई गई मीडिया पे। प्लस ये कि बहैसियत कौम हम एक नेगेटिव कौम है, तो हम हर नेगेटिव खबर को ज्यादा जल्दी सुनते हैं और आगे पास कर देते हैं बगैर किसी तस्दीक के। तो आज मैं अपने एक रिपोर्टर है, हमारे हेल्थ रिपोर्टर, मैं उनसे यही बात कर रही थी कि आप जो है ये तो बता रहे हैं कि कोरोना से 50,000 पेशेंट्स मुतासर हो गए सिंध में, लेकिन क्या आप उन जो सेहतियाब हो गए पेशेंट्स उनको माइनस कर रहे हैं इसमें से? मैं बताती हूँ आपको इस तरीके से। मैं जब हम कोई भी आदाद और शुमार देखते हैं तो उसमें सहतियाब होने वालों का जिक्र हमेशा आखिर में किया जाता है, जबकि मेरे नजदीक इस सिचुएशन में, मौजूदा सिचुएशन, ये साइकोलॉजिकली इतना ग्रिप कर रही है आवाम को कि आवाम नफसियाती दबाव में आ गए हैं। دیکھیں جب نفسیاتی دباؤ میں آتا ہے نا بندہ تو دو ایکسٹریم سچویشن ہوتی ہیں, یا تو وہ مان لیتا ہے کہ کووڈ ہے ہی نہیں, اور یا تو وہ مان لیتا ہے کہ کووڈ ہوا تو میں مر جاؤں گا. ٹھیک ہے, آپ کو عوام کو نا نیوٹرل اس پہ رکھنا ہوتا ہے, لیکن نیوٹرل رکھنے کے لیے کوئی بھی ادارہ اس وقت بہت ویلڈ انداز میں کام نہیں کر رہا. سچویشن اب میں نے اس طریقے سے آپ سے بات کی کہ بھائی میں نے ان سے کہا کہ یار ہم خبر یہ کیوں بناتے ہیں کہ سندھ میں 50,000 افراد کرونا سے متاثر ہو گئے, ہم خبر یہ کیوں نہیں بناتے کہ سندھ میں 30,000 افراد کرونا سے صحتیاب ہو کر اپنی معاملات زندگی بحال کرنے میں لگ گئے ہیں, اور اس وقت صرف اتنے ہزار 20,000 پیشنٹس جو ہیں وہ زیر علاج ہیں, اور جو ہے ان میں سے بھی 500 جو ہیں وہ آئی سی یو میں ہیں اور باقی جو ہے وہ گھر میں کوارنٹائن ہے.
لیکن ناظر اس کی شاید ایک وجہ یہ بھی تھی شروع میں میڈیا نے غالباً اس لیے بھی کیا کہ اگر یہ ڈراتے نا تو لوگ مان بھی تو نہیں رہے تھے نا.
دیکھیں یاسمین میں آپ کو ایک بات بتاؤں, جس قوم نے جو ہے وہ ڈینگی دیکھ لیا ہے, جس قوم نے تاؤن جیسی وبا دیکھ لی ہے, جس قوم نے خسرہ اور مختلف بیماریاں دیکھ لی ہیں, اس قوم کو آپ اس وبا سے تو نہیں ڈرا سکتے. میں آپ کو سیریسلی بتا رہی ہوں. ٹھیک ہے, ابھی بالکل میں ابھی آ رہی ہوں, یہ میں نے پورا بھی صدر کراس کیا ہے اور میں سب پی آئی ڈی سی کے علاقے میں موجود ہوں. نارتھ ناظم آباد سے نکل کے پورا یہ آپ کا پی آئی ڈی سی تک آنے تک آپ مجھے یقین کریں کہ کاش آپ ویژولائز, میں آپ کو ویژولز کچھ دیکھ پاتی, یہاں پر کے الیکٹرک کے ستائے ہوئے عوام جو ہیں یہ سب سڑکوں پہ نکل کے بیٹھے فٹ پاتھ پر. تو مجھے بتائیے نا کہ کرونا کے پیشنٹ بیچارہ وہ تو کروے بھی کوارنٹائن نہیں رہے گا تو وہ ڈرے گا کس بات سے؟ عوام جو ہے وہ باہر نکلنے سے کیوں ڈرے گی یار؟ عوام گھر میں, یہاں پر کراچی جیسے ایک جو ہے وہ تھک ٹین بہت جو ہے وہ ایک تھک پاپولیٹڈ ایریا ہے, کراچی سٹی ہے, یہاں پر جب لائٹ جاتی ہے تو ہبس اور گرمی سے عوام تو باہر نکلے ہی. میں ابھی یہاں تک آئی ہوں, مجھے رستے میں جو ہے جتنی جگہ نظر آئے ہیں فٹ پاتھ پہ لوگ بیٹھے ہوئے, فیملی کے ساتھ بیٹھے ہوئے, اپنی بیوی بچوں کے ساتھ بیٹھے ہوئے, اور یہ چورنگیاں ہیں تو چورنگیوں پہ جو تھوڑی گرینری ہوتی ہے اس پہ بیٹھے ہوئے لوگ, اور وہاں آئس کریم والا بھی آگے کھڑا ہو گیا ہے اور وہاں پہ کلفی والا بھی کھڑا ہو گیا, اور یہ کوئی دوسرے علاقہ نہیں میں آپ کو بتا رہی ہوں, یہ ریڈ زون کا علاقہ بتا رہی ہوں, ڈسٹرکٹ ساؤتھ کا علاقہ بتا رہی ہوں جہاں پہ میں اپنے آنکھوں سے دیکھ کر آ رہی ہوں ابھی تھوڑی دیر پہلے. لیکن بات پھر وہی ہے کہ دیکھیں آپ ڈرا نہیں سکتے, آپ ڈرا نہیں سکتے, آپ کو انہیں احتیاط کے لیے بولنا پڑے گا, آپ کو انہیں بتانا پڑے گا. دیکھیں یہ ایک وے آف لائف ہے, آپ کو اس وے آف لائف کو اپنانا ہے. کرونا نہیں جاتا اتنے آرام سے, اگلے دیکھیں اگلے کم سے کم 2 سال تک تو کرونا نہیں جاتا, یہ میں بھی جانتی ہوں.
تو اس کے لیے میڈیا کا یہ کردار ہونا چاہیے کہ وہ مینٹلی پریپیئر کرے لوگوں کو کہ اس کے ساتھ کیسے جینا ہے,
مینٹلی پریپیئر کرے اور لوگوں کو یہ بتائے. دیکھیں اس وقت جو تمام اقوام ہے نا وہ اپنے معاملات زندگی بحال کر رہی ہیں, اور وہ جو ہے اس چیز کی طرف آ رہی ہیں کہ اس کے ساتھ اس وبا کے ساتھ اپنے معاملات کو کیسے بحال رکھنا ہے. آپ دیکھیں کہ یو کے کے پرائم منسٹر بورس جانسن جو ہیں وہ وینٹیلیٹر سے واپس آئے ہیں. ٹھیک ہے, بڑی ایک ظاہر سی بات ہے اس بندے نے کتنی ایک کروشل ٹائم دیکھا ہوگا نا, مطلب خود ایک کروشل ٹائم دیکھا ہوگا, تو لیکن اس کے باوجود اس نے جب یہ سچویشن تھوڑی سی ختم ہونا شروع ہوئی اس نے کہا کہ آپ بچوں کو لے کے باہر نکلیں, اور بچوں کو پلیز ماسک نہیں لگائیے گا بیکاز ان کا امیون سسٹم کو بحال ہونے دیں. ماسک لگا لگا کے آپ ان کے امیون سسٹم کو تباہ کریں, تو بچوں کو ماسک نہ لگائیں, باہر لے کر آئیں, ہاں سوشل ڈسٹینسنگ اور صفائی کا خیال رکھیں, اور ایون جو دوسرے ممالک ہیں وہاں پہ انہوں نے ایجوکیشن کو بھی بحال کرنا شروع کیا ہے سوشل ڈسٹینسنگ کے ساتھ. ٹھیک ہے, لیکن ان پاکستان ہم ایک چیز کو بائی فورس لاگو کرنے کی کوشش کر رہے ہیں. بائی فورس تو آپ یقین کریں یہ قوم نہیں ماننے والی, بائی فورس تو یہ نہیں مان سکتی. اس کا ریزن یہ کہ یہ قوم اب لکڑ ہضم پتھر ہضم ہو چکی ہے, تو یہ بائی فورس نہیں مانے گی. آپ کو اس کو سمجھانا پڑے گا اور اس سمجھانے میں بھی آپ کو ٹائم لگے گا, ایسا نہیں ہے کہ یہ اتنی جلدی سمجھ جائے گی.
کیا کرنا چاہیے سب میڈیا جو اب تک نہیں کر سک رہا یا آپ کے نزدیک نہیں کر رہا؟
دیکھیں یاسمین, میرے نزدیک میڈیا کو دوسرے لوگوں کے ساتھ مل کے کیمپین کرنے چاہیے, این جی اوز کے ساتھ مل کے کیمپین کرنا چاہیے, آگے آنا چاہیے اور انہیں بتانا چاہیے کہ دیکھیں یہ وبا ضرور ہے لیکن یہ جان لیوا وبا نہیں ہے. یہ صرف اس سچویشن میں جان لیوا ہوتی ہے جب آپ کیئر نہیں کرتے. آپ کیئر کریں, آپ باہر نکلیں, آپ کیئر کریں, آپ صحیح رہیں گے. تو آپ ماسک پہننا اور گلوز پہننا اپنا معمول رکھیں, باہر نکلیں، لیکن اپنے آپ کو، بہت سارے لوگوں کو میں جانتی ہوں جو ٹی وی دیکھ دیکھ کے اتنے نفسیاتی ہو چکے ہیں کہ وہ اپنے گھر سے باہر نہیں نکل رہے، تو وہ اتنے دباؤ کا شکار ہو کر جب وہ باہر نکلے گا تو آپ کو کیا لگتا ہے، اس کا امیون سسٹم جتنا بھی مضبوط ہو لیکن اگر وہ سائیکالوجیکلی اسٹرانگ نہیں ہوگا تو وہ کلاک کولیپس کر جائے گا. یہ ریزن ہے کہ ہمارے یہاں بہت سارے کچھ ایسے سوسائڈل کیس بھی آئے ہیں سامنے، کچھ ایسے ہارٹ اٹیک کیسز بھی آئے ہیں سامنے کہ اس بندے کو لگا کہ او مائی گاڈ مجھے تو کووڈ ہو گیا ہے، میں کووڈ پازیٹیو ہوں تو میں تو مر جاؤں گا، اور میں مر جاؤں گا تو میرے بیوی بچوں کا کیا ہوگا. مطلب اتنا ڈپریشن لیا لوگوں نے کہ جی اس ڈپریشن میں ان کو ہارٹ اٹیک آیا اینڈ مطلب بندہ ہی چلا گیا. ایک بندے کو یہ لگا کہ اگر مجھے کرونا ہو گیا تو میرے بیوی بچوں کو بھی ہو جائے گا، میں تو مروں گا ہی کرونا سے لیکن میرے بیوی بچے مر جائیں گے، دین ہی کمٹ سوسائڈ. تو دیکھیں آپ کو لوگوں کو نا نفسیاتی نہیں کرنا، آپ نے لوگوں کو اس کا اس پینڈیمک سے نکلنے کا طریقہ بتانا ہے. تو اس میں ہمیں بحیثیت میڈیا بہت اہم کردار ادا کرنے کی ضرورت ہے. خبر دیں، میں یہ نہیں کہ خبر نہیں دیں، خبر دیں لیکن اس میں پازیٹیوٹی کو اوپر لے کر آئیں اور نیگیٹیوٹی کو تھوڑا سا نیچے لے کر آئیں.
سوشل میڈیا پہ جو لوگوں نے غلط غلط اور غیر مستند چیزیں پھیلائیں ان کے لیے کیا ہونا چاہیے؟
دیکھیے سوشل میڈیا کا المیہ یہ ہے کہ سوشل میڈیا پہ کوئی مائی باپ نہیں ہے، ٹھیک ہے، کوئی ان کو روکنے والا نہیں ہے. تو یہ تو بحیثیت ایک بلاگر، بحیثیت ایک پارٹ آف دا سوسائٹی، یہ میری اور آپ کی ذمہ داری ہے کہ ہم ان افواہوں کو وہ کریں، ان کو روکیں، ان کے متعلق ہم ویڈیوز بنائیں اور ہم یہ بتائیں کہ دیکھیں پلیز اگر کوئی یہ کہہ رہا ہے کہ کرونا نہیں ہے تو ایسا بھی نہیں ہے، اور کوئی کہہ رہا ہے کہ کرونا اتنا خطرناک ہے کہ وہ تو بس آپ کو ہوا اور آپ مر جائیں گے، تو ایسا بھی نہیں ہے.
سوشل میڈیا کا توڑ جو ہے، یہ جو دوسرا میڈیا ہے وہ تو ہے نا، وہ صحیح خبریں کسی انداز میں دے کے سوشل میڈیا پر جو یہ خبر آ رہی ہے یہ غلط ہے، صحیح خبر یہ ہے، اس طرح کے پروگرام کرنے چاہیے.
ہاں بالکل. دیکھیں الیکٹرانک میڈیا کہیں نہ کہیں ابھی بھی ایگزسٹ کر رہا ہے اور ایک بہت پاورفل مین میں ایگزسٹ کر رہا ہے، کیونکہ بھی بہت سارے لوگ جو ہیں وہ میڈیا، الیکٹرانک میڈیا کے گرپ میں ہیں. تو یہ تو سین ہے کہ مجھے لگتا ہے کہ میڈیا کو یہ پروگرام کرنا چاہیے کہ سوشل میڈیا پہ پھیلانے افواہ پہ موجود افواہیں جو ہیں آپ ان کو فالو نہیں کریں، اور یہ صحیح چیز ہے. اوریجنلی ڈاکٹرز کو اور ان سے بات کی جائے اور وہ ڈاکٹرز پھر بتائیں کہ آپ دیکھیں یہ وبا تو ہے لیکن آپ اس کے ساتھ لڑ کیسے سکتے ہیں، اس سے بچ کیسے سکتے ہیں، آپ کو کیا کھانا ہے اور کیا نہیں کھانا ہے، کیا کرنا ہے اور کیا نہیں کرنا ہے. دیکھیں آپ کو اس کو کمانڈ کرنے کے لیے کم سے کم اوتھینٹک لوگوں کو سامنے لے کر آنا پڑے گا. میڈیا کا یہ بہت اہم کردار ہے جو اسے ادا کرنا پڑے گا. فارچونیٹلی ایئر وائی نیوز نے اس کو بہت زیادہ جو ہے وہ فالو کیا ہے. ایسا ہوا ہے ہمارے یہاں کچھ مارننگ شوز ہوئے الیکٹرانک میڈیا میں، دوسرے چینلس پہ بھی ہوئے ہیں، اور اس میں انہوں نے باقاعدہ بتایا ہے کہ بھائی آپ یہ سن رہے ہیں، یہ مختلف چیزیں چل رہی ہیں سوشل میڈیا پہ لیکن اس کا اس حقیقت سے کوئی تعلق نہیں ہے. تو یہ چیزیں ہوئی ہیں. تو فارچونیٹلی کہیں نہ کہیں الیکٹرانک میڈیا اپنا اس حد تک تو کردار ادا کر رہا ہے. تو یہ ایک خوشائن بات بھی ہے. لیکن دوسری طرف میں آپ کو یاسمین ایک بات بتا دوں، دیکھیں سوشل میڈیا کے لیے نا اب تک کوئی قانون نہیں آیا. سوشل میڈیا کے لیے اب تک کوئی ایسا قانون ہی نہیں ہے کہ آپ نے غلط خبر دی تو آپ کا چینل بند کر دیں گے.
کیا ہونا چاہیے؟
دیکھیں سب سے پہلے تو ایٹ لیسٹ سوشل میڈیا کے لیے کچھ نارمز بننے چاہیے تاکہ آپ کوئی چیز لگائیں، کوئی اسپیشلی اس حوالے سے کوئی بات کریں تو آپ کے پاس کوئی اوتھینٹیسٹی ہو، آپ کو یہ پتا ہو کہ اس خبر کے آگے کیا ہے پیچھے کیا ہے، آپ کے پاس کوئی ریسرچ ہو. کم سے کم سوشل میڈیا کو کچھ قوانین بنانے کی شدید ضرورت ہے. جیسے پیمرا ہے، وہ الیکٹرانک میڈیا ریگولیٹری اتھارٹی ہے، تو وہ الیکٹرانک میڈیا کو باقاعدہ مانیٹر کرتا ہے. اس طریقے سے ہمیں سوشل میڈیا کے لیے نارمز بنانے کی ضرورت ہے، اور یہ انٹرنیشنلی ضرورت ہے. تو ایک چیز کے لیے انٹرنیشنلی ضرورت ہے یہ نارمز بنانے کی.
اور جب تک یہ نارمز نہیں بنیں گے سوشل میڈیا جو ہے وہ اسی طرح لوگوں کو پریشان کرتا رہے گا، اور غیر مستند خبریں جو ہے لوگوں تک پہنچتی رہیں گی، اور بہت سے نقصانات ہوتے رہیں گے لوگوں کو اپنی صحت کے اعتبار سے اور اپنی نفسیاتی اعتبار سے اور بھی کئی اعتبار سے. تو یہ بڑا ضروری ہے کہ اس پر غور کرنا، آپ کے نزدیک یہ بہت ضروری ہے کہ اس پر غور کیا جائے. بہت شکریہ نازش ایاز، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. आप ERY में असाइनमेंट एडिटर हैं और समा, डान और 92 न्यूज़ से भी रिपोर्टिंग कर चुकी हैं और सोशल मीडिया पर ब्लॉग्स भी करती हैं और आमतौर पर आप अच्छे अच्छे मकामात की सैरें कराती हैं, लोगों को दिखाती हैं। और इस मौके
बिल्कुल
पर जबकि COVID-19 में लोग परेशान हैं, आप लोगों को खुली हवा में लेकर जाती हैं और खुले मकामात दिखाती हैं, तो एक 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 अच्छा तासुर और थोड़ी सी रिलैक्सेशन मिलती है लोगों को आपके प्रोग्रामों से। तो ऐसे ही
बहुत
चीजें, हाँ,
शुक्रिया।
ऐसे ही चीजों को हाईलाइट करने की जरूरत है कि इस वक्त जबकि लोग परेशान हैं उनको थोड़ा सा रिलैक्स कीजिए, और मीडिया का ये रोल होना चाहिए एंटरटेनमेंट और रिलैक्सेशन और तफरी, ये भी उसका एक बुनियादी जिम्मेदारी है जिस पर उसको इस वक्त अमल करने की जरूरत है, तवाज़ुन कायम करने की जरूरत है खबरों में। इतना भी नहीं कि सिर्फ कोविड ही हो रहा है, और भी चीजें दुनिया में।
बिल्कुल
हाँ, तो एक बैलेंस्ड किस्म की रिपोर्टिंग की इस वक्त बैलेंस्ड प्रोग्रामों की जरूरत है। अब वक्त आ गया कि
एग्जैक्टली
COVID-19 को थोड़ा सा कम करते करते और दूसरी जो मामूल है, न्यू, जिसे न्यू नॉर्मल कह रहे हैं, उसकी तरफ आए। बेहद शुक्रिया नाजिक
बिल्कुल
हयात, बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम, और अब हम गुफ्तगू में शामिल कर रहे हैं लाहौर से दुनिया टीवी के एंकर, सियासी तजियाकार और दुनिया न्यूज़पेपर के कालम निगार हबीब अकरम को। लाहौर से टेलीफोन पर हमारे साथ मौजूद हैं, तो उनसे बात शुरू करते हैं। अस्सलाम वालेकुम हबीब अकरम साहब।
वालेकुम अस्सलाम यास्मीन।
हबीब अकरम, आप बताइए कि आप क्या समझते हैं कि COVID-19 के इस दौर में, जबकि सभी एक बिल्कुल मुनफरिद और एक मुख्तलिफ सूरत हाल से दो चार हैं लोग, उनको जो बुनियादी रोल है मीडिया का, उसमें उस रोल में किस हद तक मजीद रोल्स शामिल हो गए हैं, और क्या वो अपने बुनियादी रोल्स को के साथ साथ जो इजाफी रोल्स उस पर आयद हुए हैं, या वो रोल्स जो उसको अदा करने थे और वो अब तक नज़रअंदाज कर रहा था, वो उन रोल्स को अदा करने में कोई पेशरफ कर रहे हैं?
बड़ी इंटरेस्टिंग बात आपने की, और मैं आपको पाकिस्तान के बारे में, पाकिस्तान के मीडिया के हवाले से ये बात सेफली कह सकता हूँ कि पाकिस्तान के मीडिया ने अमूमी तौर पर COVID-19 के हवाले से बहुत ही रिस्पॉन्सिबल रोल प्ले किया। अगर आप मीडिया की जिम्मेदारी देखें तो सबसे पहली बात यह है कि COVID-19 से मुतल्लिक जो खबरें हैं, क्या वो मीडिया नशर कर रहा है, उनको छाप रहा है, उनके ऊपर कॉलम निगार कॉलम लिख रहे हैं, प्रोग्राम एंकर्स प्रोग्राम कर रहे हैं, तो इस हवाले से आपके सवाल का जवाब है यस। पाकिस्तान में जिस दिन से कोविड आया है, ना सिर्फ बल्कि पाकिस्तान में बल्कि चाइना से हमने इसकी कवरेज स्टार्ट की, जब ये वुहान तक महदूद था, तो उसके बाद से हम मीडिया पर मुसलसल ये खबरें दे रहे हैं कि COVID-19 नामी जो वायरस है वो किस किस्म का हैवक क्रिएट कर सकता है पाकिस्तान के अंदर। तो लिहाजा हम फ्रॉम द डे वन इसके ऊपर, यानी जिसे कहते हैं ना यू आर ऑन द स्टोरी, तो हम वो वाली कैफियत आपको यहाँ पर नजर आती है। जब COVID-19 यहाँ पर आ गया तो उसके बाद उससे मुतल्लिक साइंसी मालूमात को आम फहम जबान में लोगों तक पहुंचाना ये दूसरी जिम्मेदारी थी। तो COVID-19 के बारे में पाकिस्तान के टेलीविजन में काम करने वाले जो स्पेशली जो वो लोग जो ग्राफिक डिजाइन का काम करते हैं, उन्होंने इसकी ग्राफिकल शक्लें जो हमें दस्तयाब हुई उनको ग्राफिक्स की शक्ल दी। उसके बाद किस तरह ये फेफड़ों में जाता है, किस तरह ये सांस के जरिए अंदर जाता है, किस तरह कोई और मामला होता है, तो वो सारी की सारी चीजें ग्राफिक्स की सूरत में हमने पूरे पाकिस्तान के लोगों को इलेक्ट्रॉनिक मीडिया पे दिखाई और अखबार में इसके हवाले से खबरें छापी। तीसरी बात यह है कि इस हवाले से एजुकेशन, यानी COVID-19 आ जाए तो फिर हम क्या करें। हमने देखा ये कि पाकिस्तान में जब मीडिया ने ये बात शुरू की कि मास्क जो है वो बहुत ही इंपॉर्टेंट चीज है, और अगर हर आदमी मास्क पहन ले तो कोरोना वायरस का एक से दूसरे को लगने का जो इम्कान है वो बहुत कम हो जाता है, तो आज आप पाकिस्तान के किसी भी शहर में जाकर देख लें, लोग आपको मास्क पहने हुए नजर आते हैं। ये मास्क, इस मास्क पहनाने के लिए ना सिर्फ हमारी मीडिया की एजुकेशन ने रोल प्ले किया, बल्कि इसके साथ साथ मीडिया ने हुकूमत का पूरी तरह साथ दिया कि हुकूमत ने जहां कहीं सख्ती करना चाहिए, हमने उस सख्ती का भी साथ दिया कि सख्ती से लोगों को मास्क पहनाए, और जिस किस्म के SOPs WHO की मदद से हुकूमत ने वजह किए थे उनका निफाज भी यकीनी बनाए। तो एक मौके पर, एक मौका तो ऐसा आया था आपसे कुछ अरसा पहले कि हुकूमत ने SOPs तो बना लिए थे लेकिन उसका निफाज नहीं कर पा रही थी, और ये मीडिया था जो हुकूमत के साथ कंधे के साथ कंधा जोड़ के खड़ा हो गया और उसने कहा कि आप बाजारों में निकले, आप, हमने लोग सवाल उठाए, हमने लोगों को रागब किया और हमने हुकूमत को भी रागब किया कि अगर आप कानून बनाकर जो जो जरूरी कवानीन है कवायद व ज़वाबित के मुताबिक जब आप दुकान, किसी दुकान को सील करें, किसी मार्केट को सील करें, किसी कारखाने को बंद करें तो हम आपके साथ हैं, हम उसको नेगेटिवली प्रोजेक्ट नहीं करेंगे। तो ये पूरे का पूरा अगर आप इसको उठा के देखें तो COVID-19 के हवाले से पाकिस्तान के मीडिया ने बहुत ही कंस्ट्रक्टिव और बड़ा रिस्पॉन्सिबल रोल प्ले किया।
लेकिन मीडिया का एक दूसरा रोल ये भी है कि लोगों को एंटरटेन करें और उनको फ्रस्ट्रेशन में, अगर वो मुब्तला हैं तो उन्हें उस फ्रस्ट्रेशन से, डिप्रेशन से निकालें। लेकिन ऐसा दिखाई दिया और दिखाई दे रहा है कि जो भी मीडिया है वो ज्यादातर ऐसी खबरें दे रहा है और इस अंदाज में दे रहा है कि लोग मजीद परेशान हो रहे हैं। क्या इस बारे में आप कुछ कहेंगे कि ये बैलेंस कुछ कम रहा, बैलेंस नहीं कायम कर सका मीडिया?
यास्मीन, आप खुद एक जर्नलिस्ट हैं, आप अच्छी तरह जानती हैं कि जब एक माहौल में जब जो इशू ओवरवेलमिंग होता है, जो इशू ओवरलैपिंग होता है, तमाम दीगर इशूज के ऊपर गालिब आ जाता है तो उसमें वो फिर मीडिया की तवज्जो भी हासिल कर लेता है और फिर लोगों की डिमांड भी वही होती है कि लोग कोरोना के बारे में जानना चाहते हैं कि कोरोना के हवाले से अद्वियात अगर कोई बन रही है तो उनकी क्या पोजीशन है, कोरोना के लिए कोई अगर दवा सामने आई है तो उसकी क्या पोजीशन है, कोरोना से बचने के लिए जो इकदाम हैं या जो गजाएं तब्दील करके अगर कोरोना से बचा जा सकता है तो उनमें किस हद तक सदाकत है, तो हमने इसमें बहुत ही एक्सटेंसिव अंदाज में रोल प्ले किया। यस, किसी हद तक ये बात आपकी ठीक है कि हम बहुत ही ज्यादा कोरोना ओरिएंटेशन के साथ आगे बढ़े जिसकी वजह से खौफ पैदा हुआ, लेकिन पाकिस्तान में शायद इस खौफ की जरूरत भी थी क्योंकि इब्तदा में पाकिस्तानी, बल्कि आज भी बहुत सारे पाकिस्तानी ऐसे हैं जो कोरोना को किसी साजिश का हिस्सा समझते हैं, कोरोना को कोई सियासी शोबदाबाजी समझते हैं या कोरोना को किसी कॉन्स्पिरेसी थ्योरी से निकलने वाला वायरस समझते हैं। तो उन लोगों का आज भी इसके हमारी इन कोशिशों के बावजूद भी ये हो रहा है। और दूसरी बात ये है कि मैं ये अपनी पर्सनल ओपिनियन दे रहा हूं कि मुझे ऐसा लगता है कि शायद ये खबरों का काम, खबरों से मुतल्लिक काम नहीं था, ये जो तवाजुन पैदा करना है वो उन लोगों का काम है जो एंटरटेनमेंट इंडस्ट्री से वाबस्ता है, जो ड्रामे बना रहे हैं, जो फिल्में बना रहे हैं, जो गीत नगमे लिख रहे हैं या बना रहे हैं। तो उस हवाले से अगर आप देखें तो रिसेंटली रेटिंग चार्ट्स पर भी आप देखें तो उसमें हमारे जो एंटरटेनमेंट के चैनल्स हैं उनको देखने में, उनको देखने में लोगों का इंटरेस्ट बढ़ा है, बावजूद इसके कि मैं इस बात को, आपके इस पॉइंट को तस्लीम करता हूं कि शायद हम थोड़े गैर मुतवाजन रहे, लेकिन इसका तवाजुन जो है वो दरअसल खबरों के चैनल्स में या अखबार के हाथ में नहीं है बल्कि एंटरटेनमेंट इंडस्ट्री एक तवाजुन की सूरत में मौजूद है।
क्या आपने लोगों को अब खौफ से निकालने के लिए क्या ऐसी प्रोग्रामिंग हो रही है मीडिया पर कि लोगों को ये बताएं कि कैसे अपने आप को एंगेज रखें हेल्दी एक्टिविटीज में, अपने आप को ऐसी एक्टिविटीज में रखें कि वो रिलैक्स हो सकें थोड़ी सी देर, उस बारे में थोड़ी सी जो कमी है वो कब मीडिया इसको देखेगा?
ये जो न्यूज चैनल्स हैं या अखबार हैं उनमें किसी ना किसी दर्जे में इस तरह का कंटेंट कम है कि मसलन आप घर में अगर रह रहे हैं, घर में मुकैद हैं तो आप क्या करें, अगर आपको खुदा न खास्ता कोरोना आप पॉजिटिव आपका रिजल्ट आ गया है तो आपको अगर 14 दिन घर रहना है तो आप क्या करें, इस हवाले से कुछ चीजें कम है न्यूज चैनल्स के ऊपर। लेकिन मेरा ख्याल ये है कि जैसे जैसे वक्त गुजरेगा तो हम इस तरफ जा रहे हैं, यानी कुछ इंडिकेशन आपको नजर आ रही है, आप हर बुलेटिन में कहीं ना कहीं आपको एक ऐसी स्टोरी मिलती है, हर चैनल के हर बुलेटिन में एक ऐसी स्टोरी मिलती है कि जिसमें कोई शख्स को, किसी सेलिब्रिटी को दिखाया जाता है कि अगर उसे कोरोना तशखीस हुआ तो वो घर में किस अंदाज में वो अपनी जॉगिंग कर रहा है, जॉगिंग मशीन पर खड़ा हुआ, या किस तरह वो लिखने पढ़ने का काम कर रहा है, या किस तरह वो अपनी वीडियोस बना रहा है। तो इस तरह की चीजें हम कंस्ट्रक्टिव चीजें भी डाल रहे हैं लेकिन उनकी मिकदार शायद जितनी होनी चाहिए वो कम है, लेकिन मेरा ख्याल है कि जैसे जैसे वक्त आगे बढ़ेगा तो हम इस तरफ भी आ जाएंगे।
आपके पास क्या सजेशंस हैं और आप क्या कहना चाहेंगे कि मीडिया को अब क्या मजीद करना चाहिए COVID-19 के इस दौर में और इससे निकलने के बाद?
I guess एक ये है कि न्यू नॉर्मल जिसे जो टर्म आई है, हमें इस पर कुछ गौर करना होगा कि आइंदा किस चीज को हम नॉर्मल कहेंगे। क्या मास्क हमेशा के लिए आपके और मेरे लिबास का हिस्सा बन जाएगा? क्या हमें, क्या हम इस एंगल से सोचेंगे? क्या हवाई सफर या फजाई सफर जो है आपके और मेरी जिंदगियों में बहुत ही कम हो जाएगा? क्या सफर अमूमी तौर पर के सियाहत के लिए निकलना पाकिस्तान में बड़ा रिवाज है कि ठंडे गर्मियों में ठंडे इलाकों की तरफ जाना, तो क्या वो भी हमेशा के लिए खत्म हो चुका है? अब ये वो चीजें हैं जिन पे हमें बहुत सोचना है। ऑनेस्टली मैं इस हवाले से कोई बहुत यकीन से कोई बात नहीं कह सकता।
तो बेहद शुक्रिया हबीब अकरम साहब, आप दुनिया टीवी के एंकर हैं, सियासी तजयकार भी हैं, दुनिया न्यूज़पेपर के कालम निगार भी हैं और लाहौर से आपने हमारे प्रोग्राम में शिरकत की, आपका बेहद शुक्रिया। इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ता